यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एक रूपता ल्याउन मार्गदर्शन जारी। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डेमा भेरी नदीमा जीप खस्दा 2 बेपत्ता। र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्यासको सहज आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ़दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
यसअघि बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले महँगी नियन्त्रण, ग्यासको सहज बिक्री वितरण, कालोबजारी अन्त्य र भूमि सम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो। सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम, संघीयताको सुदृढीकरण गर्न र निर्वाचनमा जनता सामु व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारको प्रयास केन्द्रित हुनु पर्नेमा जोड़ दिनुभयो। समाजमा पछिल्लो समयमा देखिएका आत्महत्याका घटना र जनताको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताको आशा र अपेक्षा पूरा गर्नेतर्फ सरकारले विशेष योजना ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। भूमि सम्बन्धी समस्या समाधानमा पहल कदमी लिन सरकारलाई सुझाव दिँदै सांसदहरूले भूमिहीन र सुकुम्बासीलाई हाल बसोबास गरिरहेकै स्थानमा जग्गा उपलब्ध गराउन माग गर्नुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यस्तै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुभयो। यसै गरी राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। नेपालमा पछिल्लो समय बढ़दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा आज दर्ता भएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण यसको चरम दुरूपयोग भइरहेको उल्लेख छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकिट दान, संकलन, भण्डारण, प्रयोग, आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा यस प्रविधिबाट जन्मिने बालबालिकाको अधिकार, गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख छ। राष्ट्रिय सभाका सांसद मदन कुमारी शाह गरिमा प्रस्तावक र सांसदहरू कमला देवी पन्त, झक्कु प्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल लगायतले समर्थन गर्नुभएको संकल्प प्रस्तावमा आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको स्वास्थ्यमा गम्भीर खेलवाड़ गर्ने जस्ता आपराधिक र व्यापारिक कार्यहरू भइरहेको उल्लेख छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन दिन माग गरिएको छ। सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अरियालले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल सहज प्रभावकारी सेवाग्राही मैत्री तथा सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी गरिएको कार्यालयले जनाएको छ। मार्गदर्शन अनुसार संघ प्रदेश र स्थानीय तहका सबै सरकारी तथा सार्वजनिक निकायले आफूले प्रदान गर्ने प्रत्येक सार्वजनिक सेवाका लागि आवश्यक निवेदनको छुट्टा छुट्टै ढाँचा तयार गरी लागू गर्नुपर्नेछ। निवेदनको ढाँचा सरल स्पष्ट र नेपाली भाषामा तथा आवश्यकता अनुसार अंग्रेजी भाषामा समेत तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। निवेदनको ढाँचामा सेवा प्रदान गर्ने कार्यालयको नाम, निवेदनको विवरण, माग गरिएको सेवा, आवश्यक सो घोषणा, मिति, निवेदकको हस्ताक्षर, संलग्न गर्नुपर्ने कागजातको सूची तथा कार्यालय प्रयोजनका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित उपभोक्ता हित संरक्षण समितिले आज आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री गौरी कुमारीले सिंहदरबारमा साउन 28 गतेदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो। समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन मन्त्रालय र मातहतका निकायसँग आग्रह गर्नुभयो। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बढ़ी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टर मार्फत संचार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सड़क सञ्जालको अभावका कारण स्थल मार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सामग्री बढ़ी मालिका पुर्याइएको हो। संचार मन्त्री तिमल सिन्हाले यही साउन 8 गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको थियो। यसैबीच संचार मन्त्री डाक्टर तिमल सिन्हाले बढ़ी मालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्कासँग छलफल गरी दूरसंचार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सड़कको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिनुभएको थियो। मार्गबाट उपकरण तथा सामग्री लैजान सम्भव नदेखिएपछि हेलिकप्टर मार्फत ढुवानीको व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको छ। नेपालकै सफा र हरियाली शहरका रूपमा परिचित बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले शून्य फोहोर अभियान सञ्चालन गरेको छ। उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर, विद्यालय, कार्यालय र समुदाय तहसम्मै शून्य फोहोर अभियान सञ्चालन गरेको हो। हेटौँडाबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर विद्यालय कार्यालय र समुदाय स्तरमै जिरो वेस्ट अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्थालाई कडाईका साथ लागू गर्दै समुदाय स्तरबाटै सफल बनाइने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले बताउनुभयो।
फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास गराउने र अभियान मार्फत सफाई गर्छौं र त्योभन्दा पछि यहाँका टोल विकास संस्थाहरू स्थानीय संघ संस्थाहरू नागरिकहरूलाई फोहोर आफै सफा गर्नुपर्छ र फोहोरलाई सकेसम्म घरबाटै कम निकालौं र सेग्रिगेसन गरौं भन्ने कुरा हामीले सन्देश प्रवाह गरिरहेका छौं।
उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा यहाँका सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको पनि एकबद्धता रहेको छ। उपमहानगरपालिकाको सरसफाई अभियानमा लाग्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौडाको पहिचान नै सरसफाई र हरियाली भएको भन्दै यसलाई सफल बनाउन पूर्ण समर्थन रहने बताउनुभयो।
गरेको निर्णयलाई जिल्ला कार्यालयले सबै कार्य प्रमुख मार्फत यसलाई हामीले सम्प्रेषित गरेका छौँ। टोल गल्ली चोक सबै ठाउँ सफा सुधार गर्नुपर्छ र हेटौडामा घोर ठाउँमा पाइँदैन।
अभियानकी नेतृत्वकर्ता तथा हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सरसफाईलाई नागरिकको दैनिकी र संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
हामी 2083 पर्यटन वर्ष घोषणा गर्दैछौ, यसको पूर्व सन्ध्यामा सरसफाई अभियानमा हामी लागेका छौँ। हेटौडा उपमहानगरपालिका जसरी सरसफाईमा र हरियालीमा चिनिन्छ त्यसैलाई अझ सभ्यताको रूपमा हामी विकास गर्दैछौँ।
उपमहानगरपालिकाले अभियान सफल पार्न 40 माइक्रोन भन्दा पातला प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ भने उत्कृष्ट टोललाई सम्मान गर्ने र विद्यालय स्तरमै सरसफाई संस्कार विकास गर्ने योजना समेत बनाएको छ। यो कदमले हेटौडालाई अझ सफा र पर्यटकीय आकर्षणको केन्द्र बनाउने विश्वास समेत गरिएको छ। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
सरकारले अब ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सम्बन्धित विषयमा विज्ञता भएका व्यक्तिहरूबाट मस्यौदा गरेर विधेयक ल्याउँदा छलफल गर्न सहज हुने हुँदा सोही अनुसार सरकारले काम गरिरहेको बताउनुभयो। समितिमा लामो समयदेखि दफावार छलफल भइरहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक अझै टुङ्गोमा नपुगेको भन्दै मन्त्री पुनले सरकारको स्पिरिट अनुसार सांसदहरूले विधेयकमाथि छलफल अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै बैठकमा मन्त्री पुनले विधि विज्ञान प्रयोगशाला विधेयकको दफावार छलफल सकिए पनि सबै दफाहरूमा सांसदहरूबीच सहमति जुट्न नसकेपछि उपसमिति गठन गरेर विधेयक अघि बढ़ाउन प्रस्ताव गर्नुभयो। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको आज बसेको बैठकले विदेशमा रहेकाको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा कानून, न्याय तथा संसदीय मामिला, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। दुवै समितिले कार्य प्रारम्भ गरेको मितिले 30 कार्य दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन COP31 लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट अत्यधिक जोखिममा रहेको उल्लेख गर्दै जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउनुपर्ने बताउनुभयो। आगामी कार्तिक 23 मंगसिर 4 गतेसम्म टर्कीमा हुने 31 कोप सम्मेलनमा नेपालले हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त र क्षति तथा नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी भएको मन्त्री चौधरीले बताउनुभयो। समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय र सम्झौता तथा तिनको कार्यान्वयनको अवस्थाका साथै त्यसका लागि नेपाल सरकारले गरेका काम कार्यवाहीबारे पनि छलफल भएको थियो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बाल सुधार गृहका महिला तथा बाल बालिकाको अधिकार संरक्षण पुनस्थापना र बाल न्याय प्रणाली सुधारलाई प्राथमिकता दिइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री वादीले क्षमताभन्दा बढ़ी बाल बालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ़ गर्न सुधारमुखी न्याय र संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। मन्त्रीवादीले बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमन सम्बन्धी छलफलमा अवैध रूपमा विदेश लगिएका तथा हराएका बाल बालिकाको खोजी पुनस्थापना र पारिवारिक पुनर्मिलन प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै बैठकमा मन्त्रीवादीले लागू औषध नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बाल बालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, सिप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गरिने पनि बताउनुभयो। बैठकमा सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीड़ित महिलाको सुरक्षा र पुनस्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्ने तथा यौन हिंसाबाट जन्मिएका बाल बालिकाको जन्म दर्तामा देखिएको कानूनी समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बंगार कुपिण्डे नगरपालिका एक बांगी रह नजिकै भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन्। बालुवा संग्रहीबाट सल्य बजारतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल भेरी नदीमा खसेर जीप सहित दुईजना बेपत्ता र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बेपत्ता हुनेमा जीप चालक दाङका 23 वर्षीय हेमराज बिसी र सल्यान सिद्ध कुमाक गाउँपालिका चारका 23 वर्षीय भीमबहादुर राणा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। चालक सहित चारजना सवार जीपमा बनगाड कुपिण्डे नगरपालिका एक आँपखोलीका 29 वर्षीय प्रेम विक र 21 वर्षीय खुमलाल बुढा थोकी घाइते अवस्थामा पौड़ी खेलेर बाहिर निस्कन सफल भएका थिए। घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खटिएर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिए पनि नदीमा पानीको बहाव तथा गहिराईका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। भोजपुरको पौवादुङमा र हतुवागढ़ी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेली ब्रिज निर्माणको काम अघि बढ़ाइएको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई आवत जावतमा सहज हुनुका साथै अरूण करिडोरसँग सहज रूपमा जोड़िँदै तिवारी भन्ज्याङबाट धरानसम्मको दूरी पनि झण्डै 81 किलोमिटरमा सीमित हुनेछ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको पौवा दुमा र हतगढ़ी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलाको फतेपुर दोभानमा मोटरेबल बेली ब्रिज जडान हुने भएको छ। स्थानीय नागरिकको आवाजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अघि बढ़ाइएको हो। बोलपत्र आह्वान भएर निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन्। पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज जेटीले 2,61,48,835 रूपियाँ लागतमा बेली ब्रिज जडान गर्न लागि बताउनुभयो। वर्षातले पानीको बहाव बढ़ेका कारण पहिलो सातादेखि निर्माण कार्य शुरू गरी निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ।
अहिले बेली ब्रिज निर्माणको लागि हामीले ठेक्का आह्वान गरेका थियौँ। सोही अनुरूप सो ठेका रथ कन्स्ट्रक्सन उदयपुरले पारेको छ। ठेका चाहिँ हामीले 2083 साल 4 गते एग्रिमेन्ट गरियो र त्यसको कन्ट्राक्ट एमाउन्ट सम्झौता रकम 2,61,48,000 रहेको छ। यो बेली ब्रिज सम्पन्न गर्ने लक्ष्य
पुल निर्माणको जिम्मा राउत कन्स्ट्रक्सन उदयपुरले लिएको छ। गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अघि बढ़िरहेको उल्लेख गर्दै अहिले मोटरेबल बेली ब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। धेरै समयको मेहनतपछि बेली ब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उहाँको भनाइ छ।
प्रदेश सरकारको लगानी र संघ सरकारको विशेष लगानीमा हामीले यहाँ बेली ब्रिज जडान गर्न आँटेको छौँ। अब केही समय पछाडि नै यो ठेकेदार कम्पनीले काम अगाडि बढाउनेछ र अबको 3-4 महिनामा हामी त्यो बेली ब्रिजबाट क्रस गरेर हामी सुनबालुवा पुग्नेछौँ। त्यहाँबाट हामी चतरा पुग्नको निमित्त यो छोटो मार्गको रूपमा विकास हुनेछ।
स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पक्की पुल अभावका कारण वर्षातमा आवाजातमा निकै कठिनाई हुने गरेको छ। खोला तर्न जोखिमपूर्ण अवस्था भएकाले विद्यार्थी, बिरामी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुँदै आएको छ। पुल निर्माण भएपछि यी समस्याको अन्त्य हुने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले गरेको कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाको ज्ञान शिव र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताउनुभयो। मन्त्री यादवले युवाको सिर्जना र क्षमताको अधिकतम सदुपयोग गरी नवीन अवसर सिर्जना गर्नुका साथै मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत रहेको बताउनुभयो। यस्तै दिवसका अवसरमा राष्ट्रिय मानवाधिकार आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै तीन तहका सरकारले नै युवाका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। आयोगले युवाको विचार सुन्न, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न आग्रह पनि गरेको छ। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। पत्रकारहरूसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनु भएको हो। पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढ़ेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताउनुभयो। अन्द्राबीले जारी चुनौतीहरूको बावजूद इस्लामाबादले शान्ति प्रवर्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड़ दिँदै पाकिस्तान बढ़दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किँदा इरानको धम्कीका कारण आफूले विमान परिवर्तन गरेको बताउनु भएको छ। आफ्ना गुप्तचर अधिकारीहरूले अन्तिम समयमा अर्कै विमानमा चढ़न भनेका र आफूले त्यसै गरेको उहाँले प्रश्न पार्नुभयो। पत्रकारसँगको अगाडि एयरफोर्स वानको विमानमा चढ्दै गरेको देख्नुभएका ट्रम्प कसैले नदेख्ने गरी विमानको ढोकासम्म जानुभएको र ट्रकमा छिरेर फेरि अर्को विमानमा जानुभएको थियो। दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एकजना 8 वर्षीय बालक सहित 2 जनाको मृत्यु भएको क्षेत्रीय गवर्नरले बताउनु भएको छ। यसै गरी दक्षिणी युक्रेनको अग्रणी शहर खेरसनमा भएको रूसी आक्रमणमा 2 जनाको मृत्यु भएको जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
म्याग्दीमा निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिने लाग्दा 89% भौतिक प्रगति भएको छ। प्रसारण लाइन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद यही साउन मसान्तमा सकिँदैछ। मालिका गाउँपालिकाको डाँडाखेतदेखि रहुगंगा गाउँपालिकाको अम्बाङसम्म 25 किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेशन निर्माणका लागि सन् 2021 डिसेम्बर 31 लार्सन एण्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको काम सम्पन्न हुन अझै 4-5 महिना भन्दा बढी समय लाग्ने आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङले बताउनुभयो। खाद्य तथा व्यापार कम्पनीले 7 वार्षिकोत्सवको अवसरमा बिहिबारदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सिंहदरबार परिसर सहित देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सुपथ मूल्य पसलमा ग्राहकले दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रूपियाँ छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीले दाल, चामल, तेल, चिनी, नुन तथा चिनो, कागुनो, फापर, सिमी लगायतका स्थानीय खाद्य वस्तु बिक्री गर्दै आएको छ। दुग्ध विकास संस्थान डीडीसी र नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था बीच दूध खरिद बिक्री सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार आगामी भदौ 1 गतेदेखि दुवै संस्थाका साझेदार दुग्ध उत्पादकहरूले दैनिक 15,000 लिटर दूध डीडीसीलाई उपलब्ध गराउनेछन्। यस्तै डीडीसीले यी दुई संस्थाका सञ्जाल मार्फत यसअघि लिएको दूधको बाँकी रकम आगामी 1 महिनाभित्र भुक्तान गरिसक्ने सम्झौता भएको डीडीसीका महाप्रबन्ध डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
दक्षिण कोरियामा आयोजित 11 एमबीसी कप अन्तर्राष्ट्रिय तिक्यान्दो च्याम्पियनशीपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छिन्। आयोजित प्रतियोगितामा कुल 21 राष्ट्रका खेलाड़ीको सहभागिता थियो। सीता सहित 3 खेलाड़ीले नेपालको प्रतिनिधित्व गरेका थिए। सीताले महिला सिंगल पुम्से र पियर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्। महिला सिंगल पुम्सेको फाइनलमा सीताले रूसकी खेलाड़ीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन्। त्यस्तै पियर पुम्सेमा सीता र प्रेम लिम्बुको जोडीले फिलिपिन्सका खेलाडीलाई हराएपछि देशले अर्को सुन हात पार्यो। तीन साता अघि मात्र दक्षिण कोरियामै भएको सातौं किम उङ योङ कप जीवन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा पनि सीताले रजत पदक जितेकी थिइन्। त्यति बेला नेपालले एक रजत र दुई काँस्य सहित कुल तीन पदक जितेको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा एउटै खेलाडीले दुई फरक विधामा स्वर्ण पदक जित्नु नेपाली तेक्वान्दोका लागि महत्वपूर्ण उपलब्धि हो। अस्ट्रेलियाको सिडनीमा आयोजना हुँदै आएको नेपाली समुदाय स्तरीय क्रिकेट प्रतियोगिता नेप्लिज प्रिमियर लीग अस्ट्रेलिया एनपीएल अस्ट्रेलियाको पाँचौं संस्करण अगस्त 16 शुरू हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर 13 सञ्चालन हुनेछ। विगतमा चार टोलीबीच प्रतिस्पर्धा हुँदै आएकोमा यस संस्करण मार्क्युस होम्स रारा रोयल्स थपिएसँगै सहभागी टोलीको संख्या 5 पुगेको छ।
अब मौसम। आज राति मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 33.2 न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31.8 न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम 33.5 न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.4 न्यूनतम 24.3, दिपायलको अधिकतम 35.6 न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा दिने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डेमा भेरी नदीमा जीप खस्ता दुईजना बेपत्ता। र पाकिस्तानद्वारा अमेरिका इरान वार्तालाई सहज बनाउने प्रयास जारी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।